मुश्किल अल्फाज की वजाहत और उनके मादाजात। सूरत बनी इसराइल आयत नंबर 23। वकदा, इसका रूट क्या है? काफ द्वाद या और मैनी है, फैसला कर देना, और काजी से आप इसको याद रखें। ताबुदु आयन बादाल, इसके तीन मानी आप याद कर चुकी हैं ना, पहले दिन जैसा पड़ा था। पूजा, पूजा परस्तिश नंबर एक, नंबर दो जो है वो नौकरी करना, और नंबर तीन हाँ यानी अतात और बंदगी। इयाहू, इया भी आप पढ़ चुकी हैं ना, अय्यू इसका वही रूट है, और ये कलमा हसर है। कलमा हसर क्या होता है? जैसे जैसे ही के लिए आता है ना, जैसे आप कहती हैं मैं सिर्फ आप ही से मोहब्बत करती हूँ, जैसे बच्चा माँ से कहे आप ही से। तो मसलन एक लाइन खींच कर कह दिया जाए कि बाउंड्री आपकी लिमिटेशन बस यहां तक है, इतनी ही, तो कलमा हसर यानी लाइन खींच कर या अपनी किसी बात के जरिए जो है वो कहना कि इतना ही है ये। जैसे इन्ना माँ भी, इसके सिवा कुछ नहीं, बस यही है। तो इयाहू उसी की। वबिल वालिदैनी, वो लामदा, वो लामदाल और वलदा, अगर वलद हो तो लाम पर जबर हो तो ये बेटे के लिए आता है, और लाम के नीचे जेर हो और वो के बाद अलिफ आ जाए वालिद तो फिर ये बाप के लिए आता है। तो असल में ये वालिद है, वालिद एक है ना, लेकिन या नून आगे आ गया तो दो वालिद हो गए, तो मुराद इसे माँ और बाप दोनों हैं, तो ये वालदैन के लिए ये फिर तस्निया का सीगा इस्तेमाल होने लगा। यबलु गन्ना, बालाम गैन, बलागा पहुंचना, और नून जो है इस पर शद है और ये ताकीद के लिए आया है। फिर इसके बाद है, आप देखें कि पिछले सबक में आपने कहा, आपको ये कहा था कि आप गर्दान याद करें, हु हुमा हूं, हा हुमा हुन्ना। अब आप देखें कि यहाँ पे हुमा की जमीर कितनी आई है ना, हुमा जो है ये तस्निया का सिवा है। आप आयत नंबर 23 में जरा गिने कितनी दफा आया है हुमा का सिवा। तो आहदु हुमा, उन दोनों में से एक, हुमा जब भी आएगा तो उन वो दोनों की बात हो रही है। यहाँ दोनों कौन है? वालदैन, माँ और बाप की बात हो रही है ना, और अहद एक को कहते हैं। तो अहदुहुमा, उन दोनों माँ बाप में से एक। औ किलाहुमा, किलाहुमा का लफ्ज जो है ये आपके लिए नया लफ्ज है, और किला जो है ये किसे कहते हैं? ये तस्निया का मानी देता है, और हालत रफई में ये किला होता है, और एक और हालत होती है अराब की हालत की बता रही हूँ। अराब बदल जाते हैं ना, जैसे यहाँ पे किला है, और ऐसे भी हो सकता है कि किले, जैसे कलमे नहीं लिखते तो काफ लाम और या आएगा किले, तो ऐसे भी लिखा हुआ आता है। तो किला का मोनस जो है किलता होता है, और एक मोनस की हालत किलते भी होती है, किलते यानी दो औरतों की बात हो। तो जैसे अब आगे आप कुरान में पढ़ेंगी, किल तल जन्नतैनी आतत उकलहा, सूरत कहफ में आप पढ़ेंगी ये, इसकी मिसाल अगली सूरत है कहफ ना, उसकी आयत नंबर 33 है। किल तल जन्नतैनी, और जन्नत चूंकि बाग है, बाग मोनस होता है वहां पे। अब जन्नतैनी कितने बाग हुए? दो बाग, तो वहां पे किला नहीं आया, किलता आया, क्योंकि बाग मोनस है तो किलता, तो मुन्नस के लिए फिर दो की अलामत किलता होगा। आप परेशान तो नहीं हो रहे इस बात से? परेशान नहीं हो आप? तो बहरहाल हाँ, मुन्नस और मुजक्कर की बात है, ठीक है, अच्छी बात है। तो किला का लफ्ज जो है ये मुजक्कर के लिए है, और किलता जो है ये मुन्नस के लिए है। तो बहरहाल ये تسمیہ کے لیے جو ہے یہ لفظ کنتا کا استعمال ہوتا ہے. پھر اس کے بعد فرمایا, اب آپ دیکھیں کہ احدہما کلاہما اور پھر ہما آ گیا, پھر لاہما آ گیا. اب اف جو ہے یہ ایک لفظ ہے, یہ آپ کو آتا ہے, اف آتا ہے نا آپ کو, کیسے ہر وقت اف کرتی رہتی ہے, اف اف یہ مصیبت, اف یہ بچے, اف یہ فون, اس کی گھنٹی بجی اور اف اف یہ دروازے کی بیل, اور پتہ نہیں کب کب آپ اف کہتی ہیں. تو آج اس کو سمجھیں کہ اف ہے کیا. اس کا روٹ ہے الف فا فا, اور یہ جو ہے یہ چھوٹی سی چیز کو کہتے ہیں, حقیر سی چیز کو کہتے ہیں, ہر گندی قابل نفرت چیز, کسی بری چیز سے اظہار نفرت کرنے کے لیے. انگلیوں پر جمع ہوا جو میل ہوتا ہے نا, آپ دیکھیں بعض اوقات آپ سبزی کاٹتی ہیں, آپ کام کرتی ہیں گھر کے اندر بہت, تو جو آپ کی انگلیوں کی لائنیں ہیں نا, ان کا رنگ بدل جاتا ہے. تو انگلیوں پر جو جمع ہوا میل ہے نا, اس کو بھی اف عربی زبان میں کہا جاتا ہے. پھر ناخن کا جو میل کچیل ہے, ناخنوں کے اندر بھی میل کچیل ہوتا ہے نا, بعض لوگ ناخن بڑھاتے ہیں اور سمجھتے ہیں کہ ہم بڑا اچھا کام کر رہے ہیں, اور یہ مکروہ ہے کیونکہ اندر گندگی رہتی ہے نا. اب آٹا بھی گوند رہی ہیں آپ, وضو بھی کر رہی ہیں, رفع حاجت آپ کر کے اس جب صفائی کرتے ہیں, تو ناخنوں کے اندر میل ہوتا ہے نا, تو اگر اس ناخنوں کو کاٹ دیا جائے تو میل بھی سارا چلا جاتا ہے. تو بہرحال ناخن کا جو میل کچیل ہے اس کو بھی اف کہا جاتا ہے. پھر قاموس, یہ ایک ڈکشنری کی کتاب ہے, اس میں لکھا ہوا ہے کہ ناخن کا تراشا اور ریزے. اب ناخن کاٹتی ہیں نا, بہت باریک باریک ناخن کٹتے ہیں اور گندے بھی ہوتے ہیں اندر جو میل وغیرہ ہوتی ہے, تو ان کی باریکی کی وجہ سے, ان کی گندگی کی وجہ سے اس کو بھی اف کہا جاتا ہے. کان کے اندر بھی میل ہوتا ہے نا, کان کے میل کو بھی اف کہتے ہیں عربی زبان میں. اور اب آپ دیکھ لیں کہ آپ نے اف کے معنی پڑھے, آتے تھے آپ کو یہ معنی پہلے, اور آپ کتنی کثرت سے استعمال کرتی ہیں, لیکن عربی زبان میں اس کے معنی کتنے زبردست ہیں. اور میں نے بھی جب پہلی دفعہ ان کو پڑھا تھا, مختلف ڈکشنریوں سے اس لفظ کو میں نے ڈھونڈا, مجھے بہت زیادہ اس بات کا جو ہے وہ احساس ہوا کہ ہم ایسے ہی لفظ استعمال کرتے ہیں اور دیکھیں اس کے اندر کتنی مست پائی جاتی ہے. تو اف جو ہے یہ کلمہ حقارت ہے, کلمہ نفرت ہے, اور چھوٹی چیز کے لیے استعمال ہوتا ہے, کلمہ قلت بھی کہہ سکتے ہیں اس کو. قلت کا مطلب کیا ہے؟ چھوٹی چیز, قلیل چیز کے لیے. اور اسی طرح اس کو بعض اوقات اس کو عربی لوگ تف بھی کہتے ہیں, آپ کہتے ہیں نا تف ہے تجھ پر, تو تم بھی یہ اسی طرح سے ہے, کلمہ کراہت اور نفرت, ناخن کا میل وغیرہ. تو نچوڑ کے طور پر پھر ہمارے سامنے اف کے کیا معنی آئے, کہ انگلیوں پر جمع ہوا میل نمبر ایک, نمبر دو ناخن کا میل کچیل, نمبر تین ناخن کا تراشا ریزے, اور نمبر چار کان کا میل, اور ناپسندیدہ چیز کے لیے یہ استعمال ہوتا ہے. قرآن میں ناپسندیدہ چیز کے لیے چھ لفظ آئے ہیں, ایک ہے مکروہ, دوسرا ہے ادہ, یہ آپ آگے سورت پڑھیں گی کہف میں, منکر آپ پیچھے پڑھ چکی ہیں, چوتھا ہے امر, اور پانچواں ہے مذعوم, اور چھٹا ہے اف. تو ناپسندیدگی میں اف جو ہے سب سے ہائی لیول پر ہے. پھر ہے ولا تنہر ہما, تنہر جو ہے نون ہا را اس کا روٹ ہے, اس کے لفظی معنی ہے خون کا زور سے بہنا, پانی کا زمین پر بہ کر اپنے لیے نہر بنا لینا, اسی طرح نہر کھود کر جاری کرنا اس کے لیے بھی استعمال ہوتا ہے. تو سمجھ آ گئی آپ, نہر نہریں استعمال کرتے ہیں, تو خون جب زور سے بہتا ہے تو اپنے لیے جیسے ایک جگہ بنا لیتا ہے, پانی جب زمین پر بہتا ہے تو پھر اپنے لیے جیسے زمین کی مٹی کو اکھیڑ اکھیڑ کر اپنے لیے ایک جگہ بنا لیتا ہے. تو نہر کو کھودنے کے لیے بھی, اور پانی کا زمین پر بہہ کر اپنے لیے نہر بنانا, उसके लिए लफ्ज इस्तेमाल किया जाता है, और साथ ही ये लफ्ज जो है ये झिड़कने के लिए भी इस्तेमाल किया जाता है। अब आप देखें कि जब नहर जो है वो खोदी जाती है तो क्या किया जाता है, खोदा जाता है, डिगिंग की जाती है। इसी तरह जब किसी को कोई झिड़कता है तो क्या होता है कि उसको जो है उसके दिल पर डिगिंग होती है, उसके दिल को जैसे किसी ने खोद लिया, उसके दिल पर जख्म कर दिया। तो मेजे के जख्म के लिए भी ये लफ्ज इस्तेमाल किया जाता है अनहरा, तो साइल को झिड़कना, उसके लिए भी ये इस्तेमाल किया जाता है नहरा, झिड़कना और डांटना। अब समझ आ गए, आप कहेंगे एक तरफ नहर है दूसरी तरफ झिड़कना है, मुनासबत क्या है कि जमीन जो है उसकी मट्टी जो है उसको खोद कर नहर तैयार होती है ना, तो इसी तरह जब किसी को झिड़का जाता है ना तो उसके दिल में जख्म हो जाते हैं, उसकी तबीयत जो है वो मुतासिर होती है, परेशान होती है। वअम्मा सायला फला तनहर, वहां पे आप कुरान में ये पढ़ेंगे, ये सूरत अद्दुहा है उसमें भी आप ये पढ़ेंगे, तो यहाँ पे भी है वला तनहर हुमा, कि इन दोनों को मत छिड़को, वकुल लहुमा कौलन करीमा। तो ये जो करीमा लफ्ज है ये आपने पहले भी पढ़ा हुआ है, इसका रूट है काफ रा मीम, काफ रा मीम के लिए ये लफ्ज इस्तेमाल किया जाता है। काफ रा मीम कहते किसको है, असल में ये अंगूर की बेल के लिए ये लफ्ज जो है वो इस्तेमाल होता है, और अरबों के यहाँ अंगूर की बेल जो थी वो कसीरुल मुनाफे समझी जाती थी। कैसे कि वो उसका फल भी खाते थे और अपने बागों के इर्द गिर्द उसकी बाड़ भी बनाते थे, फिर उसे वो शराब भी बनाते थे। तो वो अंगूर की बेल जो थी वो उनके यहाँ कसीरुल मुनाफे समझी जाती थी, उसको तो बहुत ज्यादा अच्छा समझते थे। तो इसी तरह उनके यहाँ अल करीम लफ्ज इस्तेमाल होता है हर उस चीज के लिए जो अपनी नौइयत में दूसरी सब चीजों से ज्यादा जो है वो अच्छी हो, सबसे ज्यादा अच्छी हो। इन अकरमकुम इंदल्लाही अतकाकुम, है ना। तो अगर किसी की जो है वो सखावत का जिक्र करना हो तो भी वो कहते हैं कि वो तो करीम है, वो अल्लाह करम करेगा या करीम है। तो अल्लाह के एहसान और इनामात का जिक्र करना हो तो भी जो है ये सिर्फ जो है इसका इस्तेमाल होता है। इसी से आप इसकी फैमिली के क्या लफ्ज हैं, और तकरीम, तकरीम, करम, करामत, इकराम, और यहाँ पे जो है वो करीम और लोग नाम भी रखते हैं, मुकर्रम, शाबश, बैतुल मुकर्रम। आयत नंबर 24 है वक्फिद, वक्फिद खाफा द्वाद, इसके मानी है झुकाना, नीचे करना, इसकी इसका ऑपोजिट है रफा, रफा के मतलब होता है ऊपर उठाना, बुलंद करना, और अल्लाह के नाम है खाफिद, खाफिद और राफे। अल्लाह जो है झुकाने वाला भी है और उसके साथ बुलंद करने वाला भी है, जैसे बनी इसराइल को अल्लाह ने बुलंद कर दिया और फिरौन जो खुद से समझ रहा था कि मैं बहुत ऊंचा हूं, अल्लाह ने उसको जो है वो खाफिद कर दिया। यूसुफ अलैहिस्सलाम को अल्लाह ताला ने बुलंद किया, उनके भाइयों को जो है वो नीचा कर दिया। तो अल्लाह की सिफत है खाफिद और राफे। अच्छा, ये जो खाफा दुआद है खाफा दुआद, इसके मानी होते हैं नीचा करना, झुकाना, और यहां पर आप देखें कि ये लफ्ज इस्तेमाल हुआ है वक्फिद, और तू झुका दे, और तू झुका दे, अच्छा, झुकने के लिए भी हमें कुरान में मुख्तलिफ लफ्ज मिलते हैं ना, जैसे एक है नजर और आवाज झुकाना, नीचे करना, तो गद्दा, गद्दे बसर, गैन दुआद दुआद। फिर दूसरा है सर को झुकाना, तो रका रकू करना, आता है ना आपको ये। फिर तीसरा है नकासा, लाजवाब होकर नदामत से सर झुकाना, ये एक लफ्ज भी है। और फिर इसी तरह जीम नूनहा जनाहा, किसी एक तरफ को झुकना, परिंदे का पर इंसान के पहलू को भी कहते हैं, क्योंकि इंसान क्या करता है कि अपने कंधे से एक तरफ को झुकता है ना, कंधे से मूवमेंट होती है, इसी तरह परों से परिंदे ऊपर नीचे होते हैं, तो परिंदे के पर के लिए भी इस्तेमाल ये लफ्ज होता है। और जनाहा अगर आए तो भलाई की तरफ झुकाओ है, कायदे आजम मोहम्मद अली जना। तो बहरहाल जनाह आए तो भलाई की तरफ झुकाओ है, और जो ना आए जीन पर पेश आए तो बुराई की तरफ झुकाओ है। तो यहां पर क्या है कि खा फा दुआत, और इसका मतलब है कि झुकाना, नीचे करना, आगे है जनाह आ गया। अब आप देख लें कि ये भी झुकना है, लेकिन किसी एक तरफ झुकना, इंसान के पहलू का या बाजू का या परिंदे के पर का एक तरफ को झुकना। दुल आ गया, दाल लाम लाम, दुल जो है इसका मतलब होता है किसी दबाव की वजह से झुकना, ताकतवर के सामने जलील होना और रुस्वा होना, ये उसके लिए इस्तेमाल होता है। और जिल्लत ना दो तरह की होती है, एक तो आप ताकतवर के सामने जब झुकते हैं तो ये रुस्वाई है, दूसरा ये कि किसी की इज्जत की वजह से जो है उसके सामने झुकना। तो ये जो है ना ताकतवर के सामने झुकना, ये जिल्लत गिरा देती है इंसान को। लेकिन जो दूसरी जिल्लत है कि कोई भी कमजोर है तो उसके सामने आप झुक गए, जैसे बच्चा है आप उसके सामने झुक गए, और या किसी की मदद आप करना चाह रहे हैं, उसकी ज्यादती भी देख रहे हैं, आपकी ग्रेटनेस है कि आप उसके सामने झुक गए, तो ये दोनों तरह ये लफ्ज जो है इस्तेमाल होता है। यानी जुल का लफ्ज जो है वो झुकने के लिए इस्तेमाल होता है, जिल्लत जलील ये बुरे मानों में भी है और उसके साथ जो है वो अच्छे माने में हुई है। यहां पर ये अच्छे मानों में इस्तेमाल हुआ है, जनाह जुल्ली, इसके माने क्या है कि नरमी और रहम के साथ उनके आगे झुको, ग्रेटनेस के साथ, इज्जत के साथ, वालदैन है ना तो उनके साथ इज्जत के साथ जो है वो झुको। रब्बा यानी इसका रूट है रा बाबा, तो रब एक है ना, तो कौन है अल्लाह ताला, और वैसे ये रब की सिफत आम लोगों के लिए भी इस्तेमाल होती है, जैसे अहले अरब जो है वो किसी कोई मालिक मकान है तो उसको कहेंगे कि वो हमारा अरबाब है, अरबाब जो उसका ऑफिसर है उसके लिए लोग इस्तेमाल करते हैं। तो असल में यहाँ पे रब्बा या ये जो है ना रब्बा या था, तो रब्बा रब्बा यान, रब्बा यान था ना, तो तस्निये का सीगा है कि इन दोनों ने पाला मुझको, कौन दोनों, वालदेन। तो आप देखें तो रब्बा यान था, या के ऊपर या के साथ जो अलिफ है ये तस्निये की है, दो की है, और साथ में फिर नून, तो इन दोनों ने पाला मुझको। सगीरा स्वाद गैन रा, सगीरा का ऑपोजिट क्या है, कबीरा, सगीरा का ऑपोजिट है कबीरा। पीछे आपने जो है वो कबीरा लफ्ज पढ़ा है आयत नंबर 9 में, अन्ना लहम अजरन कबीरा, तो ये इसका ऑपोजिट वहां पे आपने पढ़ा, यहाँ पे सगीरा है। आलम हुआ आ गया, फिर अलग करती जा रही है ना आप, आलम हुआ आ गया, अफालू के वजन पर है तो ज्यादा इल्म रखने वाला। नफूस नफ्स वायद है, नफूस जमा है, और ये मुजक्कर होता है कि मुअन्नस, मुअन्नस होता है, मुअन्नस होता है। सवालहीना सवालहुन वाहिद है, सवालहीन जमा है, और लिल अव्वाबीना लिल अव्वाबीना जो है ये जमा है अव्वाबीन, और अव्वाब जो है ये इसका वाहिद है, और इसके मानी है कसरत से तौबा अस्तगफार करने वाले। इसका रूट है अलिफ वाबा, रुजू करना, लौटना। इसकी फैमिली का एक लफ्ज बताऊं आपको बड़ा मजा आएगा, अयूब, अयूब। अल्लाह की तरफ बहुत रुजू करने वाले थे ना, लौटने वाले थे। तो रूट क्या है? अलिफ वोबा। तो अयूब में जो या है वो हरफ इल्लत है, आया हुआ है यहाँ पे, ठीक है। इसी से तवाब है, अवाब, तवाब। अच्छा, फिर इसके बाद जो है आगे चलते हैं, आयत नंबर 26 है। इसमें आपके लिए कोई भी, मेरा नहीं ख्याल कोई मुश्किल लफ्ज़ है, हाँ एक है, वला तो बस दे तबजीरा। तो बा जाल रा, बा जाल रा, ये असल में अरबी जबान में ये बीज को कहते हैं। जिस तरह जमीन में इंसान बीज डालता है ना, किसान जब बीज डालता है देखता नहीं है कि उसका बीज इधर उधर कहाँ जा रहा है, फेंक रहा होता है ना किसान। कभी आपने देखा किसानों को जमीन में बीज डालते हुए? तो मुठियां भर भर के, और अब तो मशीनों के जरिए डाले जाते हैं, तो पता तो नहीं चलता बीज कहाँ कहाँ जा रहे हैं। तो इसी से ये लफ्ज फजूल खर्ची के लिए इस्तेमाल होता है, तबजीरुन। फजूल खर्ची भी ऐसे ही है कि जिस तरह किसान अपने बीज को इधर उधर लुटाता है ना, फेंकता है, इसी तरह इंसान अपना माल बीज की तरह उड़ाता है, खर्च करता है, शरई हद से तजावुज करता है। तो असराफ के लिए फिर ये लफ्ज इस्तेमाल होने लगा। बाज कहते हैं नजायज कामों में खर्च करने को तबजीर कहते हैं, और बाज कहते हैं कि जायज कामों में खर्च करना लेकिन फजूल खर्ची करना, हद से बढ़ना, तो ये लफ्ज जो है तबजीर के तौर पर इस्तेमाल होने लगा। हांडी में मसाला डालने के लिए भी ये लफ्ज इस्तेमाल होता है, हांडी मसाला भी ऐसे डालती हैं, और बाज लोग तो गरम मसाला ऐसे डालते हैं जैसे वाकई किसान खेत में बीज डालता है। खूब महंगा भी होता है और बहुत ज्यादा मसाला डालते हैं। और इसी तरह बर्तन तो भर लिया जाए ना, तो उसके लिए भी अरबों के यहाँ ये लफ्ज इस्तेमाल किया जाता है। तो वाहिद है इसका बजारतुन, और जमा है इसकी बुजूर, और अबजार भी इसकी जमा है। फिर आयत नंबर 27 में भी इसकी फैमिली का लफ्ज आपको नजर आ रहा है, अल मुबज़्ज़िरीना, इख्वान। इख्वान जो है अखी वाहिद है, अखी वाहिद है, इख्वान इसकी जमा है। इन्नम अल्मुमिनूना इख्वतुन, तो इसका रूट क्या है? के अलिफ खा वाव है इसका रूट, इसके बाद में वाव आती है। और इसी तरह आप ये बात याद रख लें कि जो बाप है अब उसके आखिर में भी वाव आती है, मैंने ऐसे याद किया था, बड़ी आसानी होगी। फिर अब अबू है, आप लोग अब्बू बोलते भी है ना बाज, तो अलिफ बा वो रूट है उसका, उसके आखिर में भी वो आ रही है। इसी तरह जो है वो अख भाई को भी कहते हैं, और उख्त बहन को कहते हैं। तो भाई है या बहन, रूट एक ही है, अलिफ का वो। इसी तरह लौंडी और गुलाम है, अलिफ मीम वो। लौंडी और गुलाम के लिए, नौजवान के लिए भी ये लफ्ज जो है वो इस्तेमाल किया जाता है। तो आपको याद करना जो है इस तरह आसान हो जाएगा। तो ये एटलीस्ट ये दो तीन जो है वो आपस में इस तरह मिलते हैं। फिर है अच्छा आयत नंबर 28 है, और इसमें तरजूहा, राजीम वो, और मनी है उम्मीद के, रिजा भी आप बोलती है ना, रिजा। फिर कौलम मैसूरा, मैसूरा, मैसूरा का रूट क्या है?
यासीन।
यासीन रा, शाबाश। और इसका लोग नाम भी रखते हैं जैसे युसरा और उस्र, युस्र। मुख्य तरह से आप ये लफ्ज इस्तेमाल करती हैं, तो आसानी के लिए, नरमी के लिए इस्तेमाल इस्तेमाल होता है। इसके बाद है मगलूलतन, गैर लाम लाम। असल मानी है किसी चीज को ऊपर ओढ़ना या उसके दरमियान में चले जाना। तो ये जंजीरों को भी कहते हैं, दिलों के अंदर जो हसद और कीने की गिरे लग जाती हैं तो उसके लिए भी आता है गिल। और वैसे भी हम कहते हैं कि उसने बड़ा गुल गुब्बारा मचाया है ना, तो ये इस तरह इस्तेमाल किया जाता है। उनुक आप पढ़ी चुकी हैं, गर्दन के लिए इस्तेमाल होता है ना, उनुक आम ये लफ्ज इस्तेमाल है। और तब सुतहा और बस्ती, बा सीन तोए, और ये लफ्ज कुशादगी के लिए इस्तेमाल किया जाता है, कुशादगी के लिए इस्तेमाल किया जाता है। और आपने जो है ये लफ्ज पहले पढ़ा है, याद है आपको कहाँ पढ़ा था? मुझे सिर्फ आप उर्दू में उसकी निशानी ही बता दे तो आपको बोनस नंबर मिल जाए
कहा
अभी। हाँ वहां तो आएगा, ये भी सही है कि बात से तेन, कि कुत्ता जो था वो बाजू फैलाए बैठा था। और सूरत अल बकरा में आपने ये लफ्ज पढ़ा था जब, हाँ आप बार बार भी वैसे तो पढ़ती हैं, लेकिन खास तौर पर आपने इसको पढ़ा था जब तालूत और जालूत का वाकया भी पढ़ा था ना, तो वहां भी आपने ये लफ्ज पढ़ा था कि अल्लाह रब्बुल इज्जत ने, हाँ कि अल्लाह रब्बुल इज्जत ने तालूत को दी थी कि जालूत को दी थी।
अच्छा
तो तालूत जो था ये मुसलमानों का था, उनका सिपा सलार मुकरर किया था, तो वहां पे आया है ये लफ्ज, फाला इन्नल्लाह अस्तफाहु अलैकुम वजादहु बस्ततन फिल इल्मी वल जिस्म। हाँ बस्ता था लफ्ज आया तो मेरे जहन में भी उसका ख्याल आया। और यह है सूरत अल बकरा की आयत नंबर 247। तो बहरहाल अच्छी आपने मिसाल दी सूरत कहफ में आगे जो आपने दी, तो शाबाश। इसी तरह आप देंगी ना, आप ना बस रुक ना जाया करें, जैसे आपके पास बस $200 ही दी जमा हुई है या पॉकेट मनी, और आप उसके हजार चीजें सोचती हैं कि मैं इसकी अंगूठी ना बना लूं, नहीं, आजकल वो फलां डिजाइन के कपड़े चल रहे हैं वो ना मंगवा लूं, नहीं, मेरा ये ख्याल है कि फला चीज मंगवा लेती हूँ फला। कितनी चीजें सोचते हैं ना, इसी तरह जो ही लफ्ज सामने ऐसे सोचे और कौन से लफ्ज कुरान में बने हैं। नहीं, अपना दिल इस तरफ लगाना चाहिए हम सबको। तो ये है, आप देखें कि इसकी फैमिली के कितने लफ्ज है यहाँ पे, तबसुतहा बस्ती, फिर उसके बाद आयत नंबर 30 में यबसुतु, वहां पे भी ये लफ्ज इस्तेमाल हुआ है। अच्छा यहाँ पर एक और अहम लफ्ज है, फता कोदा, ये तो आप पढ़ ही चुके हैं, कौफ ऐन दाल, कादा भी आता है। और इसी तरह मलूमन लफ्ज जो है,
लाम
हाँ इसका इसका है लाम वाव मीम,
लाम
लौम से है मलामत करना। और मासूरा, हासीन रा, हासीन रा जो है इसके मानिए किसी चीज को नंगा करना, उससे पर्दा हटाना। और मासूर होता है जो हार जाता है, जैसे कोई नंगा हो जाए ना, आजिज आ जाए, नंगा हो जाए, तो इसी तरह पछताना, हसरत। हसरत इसकी फैमिली का मशहूर लफ्ज है, हसरत करना। तो मासूरा, आजिज होना, हसरत करना, उसके लिए लफ्ज इस्तेमाल किया जाता है। यबसुतु आप पढ़ ही चुकी, यहाँ पे यबसुतु का ऑपोजिट है यकदिर। फिर है आयत नंबर 31, इसमें लफ्ज है खशियता, इसका रूट क्या है? खाशीनिया, दूसरा लफ्ज है, और इसके मानी आपको आते हैं डरने के लिए आते हैं। फिर है इमलाक, मीम लाम काफ, तंगदस्ती और मुफलिसी, नादारी के लिए इस्तेमाल किया जाता है। इयाकुम, इया जो है कलमा हसर है। खितन कबीरा, खितन खता गलती वगैरह को कहते हैं। और आयत नंबर 32 है, آیت نمبر 32 ہے اور اس میں لفظ استعمال ہوا ہے تقربو. روٹ کیا ہے اس کا؟ قاف را با. قرب کے لیے یہ استعمال ہوتا ہے اور اسی سے قرابت دار ہیں، اسی سے قربانی ہے، اسی سے قریب ہونا، قریب کا لفظ ہے اور قرب. تو اگر آپ سوچیں گی تو آپ کو بہت سے لفظ اس کی فیملی کے جو ہے وہ نظر آتے چلے جائیں گے. آگے ہے زنا. زنا، زنا لفظ جو ہے یہ آپ پڑھیں گی آگے بھی قرآن میں اور اس کا بھی قرآن میں کثرت سے استعمال ہوا ہے. اس کا روٹ کیا ہے؟ زانونیا. اس کا روٹ ہے زانونیا، بدکاری کرنا، زنا کرنا. تو نجائز طریقے سے صنفی خواہش کو پورا کرنا، تو اس کے لیے یہ لفظ استعمال ہوتا ہے. سا روٹ کیا ہے؟ سین واو حمزہ. سو سے ہے، وہ جو پیچھے بھی آپ نے لے یسو او پڑھا بھی. پھر ہے اس کے بعد سبیلا، سین با لام. کشادہ اور کھلے راستے کو کہتے ہیں. صراط، تنگ راستے کو کہتے ہیں، مشکل راستے کو کہتے ہیں. پھر آیت نمبر 33 ہے اور اس میں لفظ ہے یوسرف. سین رافا، سین رافا، اور اس کے معنی ہوتے ہیں اسراف کرنا، حد سے بڑھنا، فضول خرچی کرنا. منصورہ آیت نمبر 33 کے آخر میں ہے، کیا ہے اس کے معنی؟ نون سواد را. پھر آیت نمبر 34 ہے اور اس میں سارے ہی لفظ آپ کے پہلے کے پڑے ہوئے، کوئی بھی نیا نہیں ہے. مسولہ کا چلے آپ بتا دیں. سین حمزہ لام، شاباش. آیت نمبر 35 ہے، اس میں بھی اوفو. اس کا روٹ کیا ہے؟ وفا یا، وفا کرنا، پورا کرنا. الکیل، کاف یا لام. کیل جو ہے اس کے معنی کیا ہوتے ہیں؟ ناپنا، لیکوڈ چیز کو ماپنا، لیکوڈ کو ماپنا. اور کل تم جو ہے یہ کس فیملی کا لفظ ہے؟ یہ نیا ہے. کیل کا ہے. آپ لوگ پریشان ہو گئے، تو میں یہی تو دیکھنا چاہتی تھی کہ ذرا سی شکل بدلتی ہے تو آپ پریشان ہو جاتے ہیں. وَأَوْفُ الْكَيْلَ اِذَا كِلْتُمْ. تو کیل اور کلتم ملتے جلتے سیم فیملی کے لفظ ہیں. تو کلتم بھی، یہ کیل جو ہے نا یہ ناؤن ہے اس میں، اور کلتم ورب ہے. اگر آپ کو سمجھ آ جائے یہ بات تو اچھی ہے، نہ ہے تو بھی مسئلہ نہیں. وزن، یہی اس کا روٹ ہے. وَوْ زَنُون، وزن کرنا، تو بھاری چیزوں کے لیے استعمال ہوتا ہے. پھر ہے بِالْقِسْطَاس. قاف سین توئے سین، اس کے لیے یہ لفظ جو ہے استعمال کیا جاتا ہے. اور اس کے معنی کیا ہیں؟ قاف سین توئے سین، ہاں اس کے معنی ہیں یعنی ترازو کو ٹھیک طرح سے جو ہے نا تولنا، اس کے لیے یہ لفظ استعمال کیا جاتا ہے. اور ترازو کو قسطاس کہتے ہیں. ترازو جو ہوتی ہے جس سے میئرمنٹ کی جاتی ہے، اس کے لیے قسطاس کا لفظ جو ہے وہ استعمال کیا. ترازو آپ کو پتا ہے کسے ہوتا ہے؟ اسکیل جو ہوتا ہے جس سے آپ پیمانہ جو ہے وہ کسی چیز کو جو ہے وہ پیمانہ کرتی ہیں، ماپتی ہیں. قرآن میں ترازو کے لیے دو لفظ استعمال ہوئے، ایک میزان کا ہے اور یہ آپ سورۃ الرحمن میں جو ہے وہ پڑھ سکتی ہیں. ترازو کا لفظ اللہ تطغو فی المیزان. تو میزان کے معنی کیا ہوتے ہیں؟ وزن کرنے کا آلہ، کسی وزن کے برابر وزن کرنے کے آلے کے لیے یہ لفظ استعمال کیا جاتا ہے. اور میزان ترازو میں دونوں طرف پڑے ہوئے وزن میں سے ہر ایک کو بھی کہتے ہیں، جیسے تولنا نا. اسی طرح قسطاس ہے، یہ رومی لغت کا لفظ ہے، عربی میں بھی استعمال ہونے لگا. اور اس ترازو کو کہتے ہیں جو بہت حساس ہو، ایسا ترازو جس میں جھکاؤ دیکھنے کے لیے کانٹا ہے، جیسے لسان المیزان بھی استعمال ہوتا ہے، بہت ہی حساس ترازو. کیونکہ میزان کی تو کئی قسطیں ہیں اب تو، جیسے بڑے الیکٹرانک بھی ہیں اور بڑی بڑی अभी आप देखें एयरपोर्ट पे आप जाती हैं तो सब तराजू लगे हुए हैं ना, आपको नजर तो नहीं आ रहा होता अंदर ही अंदर कैसी मशीनें लगी हुई हैं, तो वो सारे क्या है, वो सब मिजान है, है ना। तो इस ताश ऐसा तराजू है जो बहुत ही नाजुक है, हसास है, मिजान की बजाय वो हसास है। दोनों तरह ये लफ्ज इस्तेमाल होता है। आयत नंबर 36 में आ जाइए और इसका आयत नंबर 36 में लफ्ज है तकफू, इसका रूट है काफ फा वाओ। तो ये लफ्ज जो है काफ फा वाओ, ये पीछे लगना या लगाना ये उसके लिए इस्तेमाल होता है, और वैसे इसके लिए कुरान में इत्तबा का लफ्ज भी आता है ना, इत्तबा करना। और दूसरा लफ्ज जो इस्तेमाल होता है ये है काफा वाओ का। असल में अरबी जबान में मैं इसलिए आपको चाहती कि ये बताऊं कि ये लफ्ज जो है ये बुद्धि के लिए इस्तेमाल होता है, बुद्धि। अब इसके मानी क्या है कि किसी की कफा यकफू, किसी की गुद्धि पर बारना, किसी के पीछे लग जाना, ये गर्दन के पीछे ये वाली जगह है ना। और इसी तरह कफा किसी के पीछे किसी चीज को लगातार लगाना, किसी से काफिया भी है। शायरी में शेर के आखिर में एक हम वजन अल्फाज जो लगाए जाते हैं, तो किसी के पीछे किसी चीज को लगातार लगाना, तो एक जैसे जो है वो जैसे उनमें एक राइम होता है ना, तो वो रखा जाता है। तो इसी तरह पीछे लगाना के तसलसल कायम रहे, किसी चीज के पीछे पड़ जाना, उसके लिए भी ये लफ्ज जो है वो इस्तेमाल किया जाता है। आपने पीछे पढ़ा था वकफ़ैना मिन बादिही बिर्रुसुल, और इनके पीछे यके बाद दीगरे पैगंबर हम भेजते रहे। और रीढ़ की हड्डी के मोहरों के लिए भी ये लफ्ज इस्तेमाल होता है कि उसके मोहरे एक के बाद दूसरा आता चला जाता है, तो उसमें इसमें पीछे लगना तसलसल के मानी फिर पाए जाते हैं। फिर आप देखें कि समा जो है, कान को उजुन कहते हैं, कान से जो सुनते हैं ना उसको समात कहा जाता है, सुनना। इसी तरह वल बसरा, आइन आंख को कहते हैं और आंख से जो देखते हैं उसको बसर कहा जाता है। इसी तरह वल फुआद, तो दिल को कल्ब कहते हैं और फुआद जो है वो दिल की, दिल के अंदर जो एक हसासियत होती है, जज्बात का जो मरकज है, उसके लिए फुआद का लफ्ज इस्तेमाल किया जाता है। या पहले भी वैसे पढ़ चुकी हैं, मैदे के मुंह पे जो जगह है उसके लिए इस्तेमाल होता है। अच्छा, फिर आप चलिए आयत नंबर 37 में, और यहाँ पे तमशी है, तमशी का रूट क्या है, मीम शीन या, इसका मतलब होता है चलना। मराहा मीम रा हा है, और मीम रा हा जो है इसके मानी है इतराना, नाजो अदा से अकड़ अकड़ कर चलना। तो अब चलने के लिए भी बहुत से अल्फाज हैं, तो आम चलना नहीं है बल्कि नाजो अदा से अकड़ अकड़ कर चलना। और आम तौर पर अगर आप देखें तो कुरान में चलने के लिए 9 लफ्ज हैं, और इसमें जो मरहा है ये तीसरा दर्जा है, इसका तीसरा दर्जा है, खुशी से और नाजो अदा से अकड़ अकड़ कर चलना। तखरीका, खाराका, किसी चीज को बिगाड़ने के लिए फाड़ना, बिगाड़ने के लिए फाड़ना। फिर इसके बाद है तूल, तो वाउलाम, तूल तवालत लंबाई के लिए भी इस्तेमाल होता है, तवील तूल, आपने बात को बहुत तूल खींच दिया, और तूल लंबाई के लिए आता है, अर्थ चौड़ाई के लिए और तूल लंबाई के लिए, है ना। फिर है सही रूट, वो कहां से आ गया, अच्छा हाँ सही हो सीन वो हमजा सू से आ गया, ठीक है। फिर है मकरूहा, इसका रूट क्या है, मीम काफ़रा। फिर है अलहिकमा, हा काफ मीम, हा काफ मीम जो है ये किसे कहते हैं, हिकमत को कहते हैं, ये तो बहुत ही आसान है ना। اصل میں یہ میں نے آپ کو اس کے لیے بھی ایک خاص بات بتائی تھی کہ ہا کاف میم جو ہے اس کے معنی ہے کسی چیز کی اصلاح کے لیے اسے روک دینا، اسی بنا پر عرب لوگ جانور کو لگام دینے کے لیے لفظ استعمال کرتے تھے، حکمت الدابا، کیونکہ لگام جو ہے وہ جانور کو قابو میں رکھتی ہے۔ تو اسی طرح میں نے اس کو لگام دی، حکمت، میں نے اس کو لگام دی۔ تو اس طرح پھر یہ لفظ جو ہے کسی چیز کے متعلق فیصلہ کرنے کا نام بھی ہے، اور حکیمانہ بات، محکم مضبوط بات کے لیے بھی آتا ہے، اور دنائی والی بات کے لیے بھی یہ لفظ جو ہے وہ استعمال کیا جاتا ہے۔ تو پھر اصل میں پھر آپ اس کے بارے میں کیا یاد کریں گی؟ کسی چیز کی اصلاح کے لیے اسے روک دینا، اور یاد اسے رکھے جانور کو لگام دینا، پھر وہی آگیا نا جانور، تو جانور کو لگام دینا، اور جانور کو جب لگام دی جاتی ہے تو وہ رک جاتا ہے، ادھر ادھر منہ نہیں مارتا، جیسے کہ اب وہ حکیم بن گیا، جیسے عقل مند ہو گیا نا۔ تو اس طرح پھر یہ لفظ جو ہے علم، عقل، حکمت، معرفت، مضبوطی، اس کے لیے استعمال کیا جاتا ہے۔ وَلَقَدْ آتَيْنَا لُقْمَانَ الْحِكْمَةَ، اور ویسے قرآن میں حکمت کا لفظ جو ہے، جیسے اللہ تعالیٰ جب کہتے ہیں نا کہ میں نے فلاں نبی کو حکمت عطا کی، تو دنائی، فیصلہ کرنے کی جو قدرت ہے، اور جو اللہ تعالیٰ نے ان کو صحیفے بھیجے اس کے لیے بھی، اور جیسے رسول اللہ صلی اللہ علیہ وسلم کے لیے اگر حکمت کا لفظ آتا ہے تو اس سے مراد حدیث ہے، اس سے مراد حدیث ہے۔ شتول کا روٹ کیا ہے؟ لام کاف یا، لام کاف واو، ملومن لام واو میم، ملامت، مدھورا دال ہارا، ابھی پڑھا آپ نے پیچھے، اور پھر اس کے بعد ہے صفا اسفاکم، سواد فا واو، پاک صاف ہونا، اسی سے جو ہے وہ صفا ہے، صفا مروہ جیسے ہے نا صفا، تو خالص کرنا، کسی کو اس کی پاکیزگی کی بنا پر چن لینا۔ پاکیزگی کی بنا پر چن لینا۔ اور پھر البنین آ گیا، تو ابن واحد ہے، بنین جمع ہے، اور روٹ کیا ہے؟ بانون واو۔ اب آپ کو یاد ہو گیا کہ ہم نے واو آخر میں لگانا ہے۔ اور پھر یہاں پر اناسن ہے، اناسن جو ہے اس کا روٹ ہے حمزہ نون سا، اور جو ہے یہ لفظ مؤنث کے لیے استعمال کیا جاتا ہے، اور انسا، انسا عورت کو کہتے ہیں، اناسا اس کی جمع ہے، کسی سے تانیث ہے، مؤنث، مؤنث ہے۔ قولن عظیمہ آخری لفظ ہے آج کے سبق کا، روپ کا عظیمہ، عین زوئے میم، اور یہ ہڈی کے لیے استعمال ہوتا ہے، اور اسی سے یہ بڑی بات کو بھی کہتے ہیں، بڑی چیز کو کہتے ہیں۔ سورۃ بنی اسرائیل آیت نمبر 41، اس میں لفظ ہے صرفنا، یہ آپ پہلے پڑھ چکی ہیں، اور اس کے معنی ہے، اس کا روٹ کیا ہے؟ سواد را فا، اور اس کے معنی ہے گردش کرنا، پھیرنا۔ اس کی فیملی کے الفاظ جو ہیں وہ آپ پہلے پڑھ چکی ہیں، جیسے یا مصرف القلوب، اے دلوں کو پھیرنے والے۔ پھر آپ نے ہواؤں کے لیے پڑھا تھا تصریف الریاح، ہواؤں جو ہیں ان کا گردش کرنا، ان کا پھیرنا۔ اب یہاں پر جو ہے سوال یہ پیدا ہوتا ہے کہ پھیرنے کے لیے قرآن میں اور بھی کچھ الفاظ جو ہے وہ آئے ہیں، تو یہ سواد را فا جو ہے اس سے مراد کس طرح کا پھیرنا ہے؟ اس کے معنی ہے کہ سواد را فا جو ہے اس کے معنی ہے کسی چیز کا رخ بدل دینا، کسی چیز کے رخ کو تبدیل کر دینا، جیسے جو ہے آپ یوں کہہ سکتی ہیں کہ میں نے پہلے بھی ایک دفعہ مثال دی تھی کہ جیسے گلاس ہے اور اس میں پانی ہے, تو گلاس پڑا ہوا ہے نا, تو آپ پانی پیتے ہیں لیکن آپ اس کو الٹا کر دیں, تو آپ نے اس کو الٹ دیا, الٹ پلٹ کر دیا, اس کا رخ بدل دیا. جیسے کرسی یا کرسی پر آپ بیٹھی ہوئی ہیں, کرسی کو آپ الٹا کر دیں, تو اس کے معنی ہے الٹ دینا, پلٹ دینا, رخ تبدیل کرنا, اور پوری تبدیلی دونوں طرح بھی استعمال ہوتا ہے. یعنی تھوڑی تبدیلی ہو, تھوڑا رخ بدلا جائے, جیسے گلاس کو آپ ٹیڑھا کر رہی ہیں تو بھی چلتا ہے, یہ لفظ استعمال ہوتا ہے, اور پوری طرح بدل دیں, اس کا رخ بدل دیں تو بھی یہ لفظ استعمال ہوتا ہے. اور اس کی فیملی کے الفاظ میں ہم نے تصریف ریاح پڑھا, پھر اسی طرح اس کی فیملی کا ایک اور لفظ ہے سمن سرفو, پھر وہ پھر جاتے ہیں, مڑ جاتے ہیں. اور ویسے اس کی فیملی کے مطلب اس میں اور جو الفاظ ہیں اس کے مترادفات, اس میں ادبرا کا لفظ بھی ہے, دبر ہے نا, یہ آخری درجہ ہے, نو لفظ آئے ہیں قرآن میں پھرنے کے لیے. اور نقص علی عقبہ, یہ بھی آپ پہلے پڑھ چکی ہیں. اور اسی طرح جو ہے طافا یطوفو, یہ بھی آپ پہلے جو ہے وہ پڑھ چکی ہیں. دارا, گلائی میں گھومنا, گلائی میں چکر کھانا. تدورو, دارا تدورو. اور اسی طرح تقلب, انقلبا, یہ بھی لفظ ہے, یہ حالت کا رخ موڑنے میں استعمال ہوتا ہے, کسی چیز کے اوپر کے حصے کو نیچے یا اندر کے حصے کو باہر کر دینا, جیسے دل کے اندر قلب, وہ بھی اسی سے نا, قلب اور انقلب. تو بہرحال اور بھی بہت سے لفظ ہیں, لیکن ولہ تولہ یہ بھی پھرنے کے لیے, یہ تو آسان ہے نا, تو آپ پریشان ہو کے میری طرف مت دیکھیں, لیکن بہرحال یہ لفظ بھی آپ پہلے پڑھ چکے ہیں. نفورا, نون فا را اس کا روٹ ہے, اس کے معنی ہے, اور اس کے معنی ہوتے ہیں چند کے, چند کے لیے یہ لفظ استعمال کیا جاتا ہے, جیسے تھوڑی سی چیز کے لیے. اور اس کے علاوہ یہ لفظ جو ہے یہ لشکر کے لیے بھی استعمال ہوتا ہے. نفرا, نکلنا, سفر کرنا, اس کے لیے بھی استعمال ہوتا ہے. اسی طرح یہ لفظ نفرت کے لیے بھی آتا ہے, نفورا, نفورا, نفرت کے لیے بھی یہ لفظ استعمال ہوتا ہے. تو اصل میں اب آپ دیکھیں کہ لشکر کے لیے, جماعت کے لیے جو ہے وہ مختلف الفاظ جو ہے وہ قرآن میں آئے ہیں, اور خاص طور پر نفورا کا لفظ جو ہے اس سے کیا مراد ہے. کیونکہ بعض لفظ ایسے ہیں کہ آپس میں بہت ہی ملتے جلتے سے لگتے ہیں, بہت ہی معمولی سا فرق ہوتا ہے نا, تو ضروری ہے کہ تھوڑا سا اس کو آپ دیکھ لیں, تاکہ ابھی آپ کے ذہن میں جو سوال پیدا ہو رہے تھے تو اس لحاظ سے پھر سہولت ہو جائے. جیسے نفرا کا مطلب ہے کسی جنگ پر روانہ ہونا, النفر جنگجوؤں کا دستہ, تین سے دستک کی جماعت کو کہتے ہیں, اور نفیر کہتے ہیں لڑائی کی طرف کوچ کرنے والے لوگ. اردو میں بھی استعمال ہوتا ہے کہ نفیر العام ہو گئی ہے, اب عام نفیر ہو گئی ہے, اس کا مطلب ہے کہ جیسے اسلامی حکومت کی طرف سے جنگ کے لیے جو ہے وہ اعلان ہو گیا ہے کہ لوگوں کو جو ہے وہ اٹھنا چاہیے, نکلنا چاہیے, تو اس طرح یہ لفظ جو ہے وہ مہم یا جنگ پر جانے کے لیے بھی استعمال کیا جاتا ہے. اور اچھا نفیر جو ہے یہ بھی وہی ہے، اس کا مطلب کہ جنگ یا مہم پر روانہ ہونا، لڑائی کی طرف کوچ کرنے والے لوگ، اور نفیر جو ہے یہ 10 سے کم آدمیوں کا گروہ ہے۔ تو دوسرا لفظ جو ہے وہ نفورا، نفرت اور بدکنا۔ تو جیسے دشمن کے لیے جا رہے ہیں نا جنگ کرنے کے لیے، تو جو جنگ کرنے والے ہیں پھر ان کے اندر کیا پایا جاتا ہے؟ نفرت پائی جاتی ہے نا۔ تو اس طرح یہ لفظ جو ہے نکلنا، نفرت کرنا، اس کے لیے بھی نفورا کا لفظ جو ہے وہ استعمال ہوتا ہے۔ کہ الا نفورا معنی کیا ہے؟ کہ ان کا بدکنا، ان کا نفرت کرنا، بدکنا اور نفرت کرنا۔ آلیہ تم جو ہے اس کا واحد کیا ہے؟ الہ، شاباش۔ اور روٹ کیا ہے؟ حمزہ لام ہا۔ لبتغو اس کا مادہ کیا ہے؟ باغین یا باغین وو، اور معنی ہے چاہنا۔ اچھی چیز چاہنے کے لیے بھی آتا ہے اور بری چیز چاہنے کے لیے بھی یہ لفظ استعمال ہوتا ہے۔ عرش، عرش جو ہے یہ کسے کہتے ہیں؟ بلندی کے لیے آتا ہے، اور چھت کے لیے بھی استعمال ہوتا ہے۔ چھت کے لیے سقف بھی آتا ہے، سین قافا، لیکن یہ عرش بھی استعمال ہوتا ہے۔ علوون روٹ ہے عین لام واو، اور اسی سے اعلی، تعالی، عالیہ۔ تسبحو سین باہا، کسی چیز کا ہوا یا پانی میں تیرنا اور تیزی سے گزر جانا۔ پھر اس کے بعد یہ لفظ جو ہے کسی کام کو سرعت کے ساتھ انجام دینے پر بھی استعمال ہونے لگا، کسی کام کو تیزی سے کرنے کے لیے بھی یہ لفظ استعمال ہونے لگا۔ سبعو جو ہے یہ گنتی ہے، سات کو کہتے ہیں۔ تفقہونا فے قاف ہا، سوج بوجھ، سمجھ بوجھ، اسی سے فقہ ہے، اسی سے فقیح، فقہا۔ اللہم فقہنا فی الدین ہے نا، یہ دعا بھی آپ نے یاد کی ہے۔ پھر اس کے بعد ہے حلیمن، ہا لام میم، ہا لام میم اس کے معنی ہے برداشت کرنا، برداشت کرنا۔ اور پھر آپ دیکھیں تو حلم کے مختلف درجے ہیں، جیسے برداشت کرنا پہلا ہے حلم، دوسرا ہے صبر، اور تیسرا ہے قزم۔ تو حلم کے معنی کیا ہیں؟ غم اور غصے کے موقع پر طبیعت کا اعتدال میں رہنا، کوئی جو سزا کا مستحق ہو اس کو سزا دینے میں تاخیر کرنا اور مہلت دینا۔ اور اللہ تعالیٰ جو ہے وہ حلیم ہے، یہ اللہ کی صفت ہے۔ پھر اسی طرح صبر دوسرا اس کا درجہ ہے، کہ کسی کو تنگی کی حالت میں روک لینا۔ اور صبر کیا ہے؟ الصبر عند صدمۃ الاولى، یہ رسول اللہ صلی اللہ علیہ وسلم کی حدیث سے ہمیں صبر کی تعریف پتہ چلتی ہے۔ تیسرا درجہ ہے اس کا قزم، کیف زوئے مین، کیف زوئے مین سانس کی نالی کو کہتے ہیں، اور مشک کو پانی سے لبالب بھر کر اس کا منہ بند کر دینا۔ قزیم یا مقزوم وہ شخص ہوتا ہے جو غم اور غصے سے سانس کی نالی تک بھرا ہوا ہو مگر اس کا اظہار نہ کرے اور اسے دبا جائے۔ تو یہاں پر یہ جو صفت ہے حلیمن کی، یہ پسندیدہ صفت ہے، اور یہ اللہ رب العزت کے لیے استعمال ہوئی ہے کہ دنیا میں لوگ گناہ کرتے ہیں، سزا کے مستحق ہوتے ہیں، لیکن اللہ ان کو سزا میں تاخیر کرتا ہے اور ان کو مہلت دیتا ہے، ان کو دنیا میں جینے دیتا ہے۔ آیت نمبر 45 اور 46 میں اگر آپ دیکھیں، تین لفظ بہت اہم ہیں۔ ایک آیت نمبر 45 میں ہے حجابن، دوسرا ہے مستورا، اور 46 میں ہے 46 میں اکنتن۔ اور یہ لفظ جو ہیں یہ پردے کے لیے استعمال ہوئے ہیں تینوں لفظ ہی، اور اتفاق سے بہت قریب قریب ہیں۔ پردے کے لیے قرآن میں 9 لفظ آئے ہیں، جن میں سے پہلا غطاء ہے. یہ سورت قاف میں آپ پڑھیں گی, فکشفنا عنک غطاءک, کہ تیرا پردہ تجھ سے ہم نے ہٹا دیا. دوسرا ہے غشاوا, یہ آپ سورت البقرہ میں پڑھ چکی ہیں. اور تیسرا ہے غلف, یہ بھی آپ سورت البقرہ میں پڑھ چکی ہیں. قالو قلوبنا غلف, کہ جیسے تکیہ ہوتا ہے نا اس کے اوپر جو غلاف چڑھایا جاتا ہے اس کو غلف کہتے ہیں. چوتھا ہے اکمام, یہ سورت الرحمن میں آپ کو آتا ہی ہوگا کہ فیہا فاکہتم والنخل ذات الاکمام, ہے نا, یہ چوتھا ہے. پانچواں اکنتن ہے, پانچواں درجہ پردے کا اکنتن ہے, جو آیت نمبر 46 میں آپ کو نظر آ رہا ہے. اس کا روٹ ہے کاف نون نون. اس کے معنی ہیں کسی چیز کو محفوظ مقام میں چھپانا, دھوپ سے بچانا. جیسے دھوپ سے بچنے کے لیے بھی آپ کہیں سائڈ پر ہو جاتے ہیں نا, جیسے آپ محفوظ ہو گئے. اسی طرح کسی کا راز ہے, آپ نے اس کو اس کی بات کو دل میں چھپا لیا, تو دل کیا ہے؟ اکنتن ہے, کہ آپ نے اس کو وہاں پہ جو ہے چھپا لیا ہے. تو اکنتن واحد ہے, جمع اکنان ہے. ظاہری معنی دونوں طرح یہ لفظ جو ہے وہ استعمال کیا جاتا ہے. اکنتن, تو یہ ہے پانچواں درجہ. اور چھٹا ہے سترا, ستر ہوتا ہے نا, سترا بھی اسی سے. سترا کیا ہوتا ہے؟ کہ جب آپ نماز پڑھتے ہیں جو چیز آگے کھڑی کرتے ہیں, تو وہ آپ کے درمیان اور جو لوگ نمازی کے آگے سے گزر رہے ہوتے ہیں, وہ جو روک یا رکاوٹ ہوتی ہے وہ سترے کا کام دیتی ہے, روک کا کام دیتی ہے. تو سترا, تو سین تا را کے معنی ہوتے ہیں چھپانا, نظروں سے کوئی چیز جو ہے وہ اوجل نہیں ہوتی, بلکہ کیا ہوتا ہے کہ جو چیز ہے اس کے لیے ایک روک آگے. جیسے ایک ستر ہوتا ہے ایک حجاب ہوتا ہے, تو دونوں میں فرق ہے نا, کہ ستر کا تعلق جو ہے کسی دوسری چیز سے نہیں ہوتا, لیکن حجاب کا تعلق دوسری چیزوں سے بھی ہوتا ہے. جیسے آپ جب آپ حجاب لے لیتے ہیں تو مکمل طور پر ایک پردہ ہو جاتا ہے نا. تو بہرحال ستر جو ہے وہ کرنا, اور اس کے معنی ہے ستر کے چھپانا. اور مستورا یہاں پہ ہے ساتر, آپ کہتی ہیں میرا لباس ساتر ہے, ستر ہے, ساتر ہے, سترا ہے, سترا ہے, یہ مختلف اس کی فیملی کے الفاظ ہیں. اور اس کے بعد ساتواں درجہ جو ہے پردے میں حجاب کا ہے. حجاب کیا ہوتا ہے؟ ایسا پردہ جس سے ایک چیز کا دوسری کو دیکھنا یا اس تک پہنچنا ممنوع ہو. آپ حجاب جب لے لیتی ہیں تو آپ اندر سے چھپ جاتی ہیں نا. اور آٹھواں ہے عورت, شگاف, اور جو ستر کے مقام ہے نا, ستر کی جگہ ہیں, جیسے پرائیویٹ پارٹ ہے, شرمگاہ ہے, تو جو بھی ستر کی جگہ ہیں ان کا پردہ کرنا عورت کہلاتا ہے. تو عورت, ہمیں عورت کو عورت اس لیے کہا جاتا ہے کہ وہ پوری کی عورت, پوری کی پوری عورت جو ہے وہ اس کو چھپانا چاہیے. نواں ہے سورادق, سورادق, اور اس کے معنی ہے بغیر چھت کے موٹے کپڑے کی کناتے کھڑے کر دینا, سورادق. سین را الف دال قاف, سورادق. سین را الف دال قاف سورادق. آپ نے دیکھا ہوگا یہ شادی بیاہ کی جو تقریبات ہوتی ہیں اس میں قناتیں وغیرہ لگائی بھی ہوتی ہیں, تو جب وہ قناتیں لگ جاتی ہیں تو کیا ہوتا ہے کہ جو ہے وہ ارد گرد سے جو ہے وہ پردہ ہو جاتا ہے, یعنی سائڈوں سے پردہ ہوتا ہے. اور ضروری نہیں ہے کہ اس میں جو ہے وہ اوپر سے بھی پردہ ہو, ہے نا, قناتیں سائڈوں پر موٹے کپڑے کی جو ہے وہ لگائی جاتی ہیں. اور یہاں پہ آپ سورت کہف, آپ کی اگلی سورت جو شروع ہو رہی ہے, اس میں انشاءاللہ آپ یہ لفظ پڑھیں گی. اور اس میں جو جہنمی ہیں ان کے عذاب کے لیے اللہ رب العزت نے یہ لفظ جو ہے استعمال کیا ہے, سورادق. اور یہ آیت نمبر 29 میں ہے, احاطہ بہم سورادقہا, اور اس کی جمع ہے سرادقاتن. تو اس طرح پردے کے لیے نو لفظ آئے ہیں اور تین لفظ یہاں پر آئے ہیں, تو میں نے ضروری سمجھا کہ آپ کو نو کے نو بتا دیے جائیں تاکہ آپ کو اندازہ ہو کہ کتنے آپ پہلے پڑھ چکے ہیں, کہ ان کا آپس میں درجہ کیا ہے. تو جو تین لفظ آئے ہیں اس میں سے جو اکنتن ہے اس کا پانچواں درجہ ہے, پھر اس کے بعد دوسرا لفظ ہے مستورہ اس کا چھٹا درجہ ہے, اس کے بعد اکنتن ہے, اکنتن کا آپ پڑھ ہی چکے ہیں اس کا پانچواں درجہ ہے, مستورن کا چھٹا, اور پھر ہے حجاب, حجاب کا ساتواں ہے. تو پانچواں چھٹا اور ساتواں. این یف کا ہو ہو دوبارہ وہی لفظ جو ہے وہ آ گیا, فا قاف ہا اس کے معنی ہے سمجھنا دریافت کرنا, فقہ اسی سے ہے فقہا, وفی آذانہم حمزہ زال نون, اور اس کے معنی ہوتے ہیں کان کے اذن. اب آپ دیکھیں کہ آپ کے جو اپنے جسم کے اعضاء ہیں ان میں سے بہت سے معنی اب آپ کو آتے ہیں, بہت سے الفاظ آپ کو آتے ہیں نا عربی زبان میں. آپ نے جو ہے وہ آنکھ کے بارے میں پڑھا, آنکھ عین ہے, بال کے بارے میں پڑھا شعر ہے, چہرہ وجھن ہے, دانت جو ہے وہ اسن بسنی ہے نا, دانت کے بارے میں آپ نے پڑھا. اچھا اب یہاں پر جو ہے خاص بات یہ ہے کہ کان جو ہے ایک اس کے اندر سماعت ہوتی ہے سننا, اور دوسرا کان کے اندر ایک وقر ہوتا ہے. یہاں پہ لفظ لکھا ہوا وقرن, و قافرا یہ بوجھ کو کہتے ہیں. بوجھ کے لیے قرآن میں سات لفظ آئے ہیں, آپ پڑھ چکی ہیں ثقل یا ثقل, ثقلت موازینہ آپ پڑھ چکی ہیں نا, تو وزنی اور بوجھل چیزوں کے لیے استعمال ہوتا ہے. اور دوسرا ہے حمل, بوجھ اٹھانا, بوجھ لادنا اس کے لیے استعمال ہوتا ہے. اور اس کے ساتھ تیسرا لفظ ہے وقر کا, یہ بوجھ کے لیے استعمال ہوتا ہے لیکن معنوی طور پر, ایسا بوجھ جو کہ جو ہے وہ آپ کو نظر نہیں آ رہا. جیسے فی صدر ہی وقرن, اس کے سینے میں بوجھ ہے, کس چیز کا, کینے کا, کینا قدورت کا, اس کے دل کے اندر بوجھ ہے. آپ کو تو نظر نہیں آ رہا لیکن اس کا رویہ جو ہے نا وہ بتا رہا ہے کہ سم تھنگ از دیئر, کوئی رانگ ہے جو چیز اس کے اندر ہے. اسی طرح فی اذن ہی وقرن, کہ اس کے کان میں بوجھ ہے, مطلب کیا ہے کہ اس کے کان کے اندر کوئی مسئلہ ہے جس کی وجہ سے وہ اونچا سنتا ہے, یا وہ بہرا ہے, یا یہ بھی ہو سکتا ہے کہ کان کے اندر میل ہے نا, تو کانوں کا میل بھی ہو سکتا ہے. بعض لوگ وقر کا ترجمہ کانوں کا میل بھی کرتے ہیں لیکن آپ کو تو نظر نہیں آ رہا نا, کچھ بھی ہو سکتا ہے, کیونکہ کانوں کے میل کی وجہ سے بھی انسان پھر اونچا سننے لگتا ہے, اس کو سنائی نہیں دیتا. اور گھروں میں تو یہ مسئلہ رہتا ہے کہ کبھی آپ سننا نہیں چاہتے, کبھی بچے سننا نہیں چاہتے, تو آپ کہتے ہیں کہ کان چیک کرانے کی ضرورت ہے. تو اصل کیا ہے کہ کانوں کے اندر وقر ہے, بوجھ ہے. ادبارہم دال بارا پیٹ کے لیے استعمال ہوتا ہے, نفورا وہی نون فارا نکلنا, بدکنا نفرت سے منہ موڑنا, یس سمے اونا سین میم عین کا مطلب تو سننا ہے نا, لیکن الفاظ کی زیادتی معنی کی زیادتی پر دلالت کرتی ہے, تو بات کو توجہ سے سننا, سن گن لینا, کان لگا کر سننا. تو کیونکہ یہ مشرکین کی بات ہو رہی ہے تو وہ کان لگا کر مسلمانوں کی محفل میں بیٹھتے تاکہ کان لگا کر باتیں سنیں اور بعد میں وہ بیٹھ کر مذاق اڑائے. آیت نمبر جو ہے وہ 49 اور اس میں لفظ ہے ازامن, عین زوئے میم یہ آپ پہلے بھی پڑھ چکی ہیں, یہ ہڈی کے لیے یہ لفظ استعمال ہوتا ہے اور پھر ادھار کے معنی لے کر یہ بڑی چیز کے لیے بھی استعمال ہونے لگا, بڑی کے لیے آتا ہے. پھر دوسرا اہم لفظ ہے جو پہلے بھی آپ پڑھ چکی ہیں, یہ ہے رفاتن, رفاتن اور را فا تا, را فا تا اس کا روٹ ہے اور یہ کہتے ہیں چورا چورا ریزہ ریزہ کو. قرآن میں اس کے لیے سات لفظ آئے ہیں اور اس میں سے رفات جو ہے یا رفعتا اس کا پانچواں درجہ ہے. توڑنا, کوٹنا, کوٹی ہوئی چیز, وسیدہ چیز, کیونکہ جو پرانی چیز ہو جاتی ہے نا وہ بھی چورا چورا آسانی سے ہو جاتی ہے. اور اس کے معنی ہے کہ کسی چیز کا پرانا ہونے کی وجہ سے چورا چورا ہو جانا. تو ہڈیاں جو ہیں جب پرانی ہو جاتی ہیں نا تو پھر وہ کیا ہو جاتی ہیں کہ اپنا پرانا ہونے کی وجہ سے وہ رفات بن جاتی ہیں, چورا چورا مٹی ہو جاتی ہے, خاک ہو جاتی ہیں. اس کے لیے بھی لفظ استعمال ہوتا ہے. ہجارتن ہا جمرا یہ پتھر کو کہتے ہیں, ہا دال دال یہ حدید ہے نا, سورت حدید بھی آپ آگے پڑھیں گی. اور ویسے ہا دال دال یہ لوہے کے لیے لفظ استعمال ہوتا ہے. پھر اس کے بعد آپ دیکھیے آیت نمبر 51 ہے, اس میں جو ہے وہ خاص لفظ ہے فسا یون غدونا. اس کا روٹ ہے نون غین دواد, نون غین دواد, اور اس کے معنی ہے سر ہلانا, سر ہلانا. اور سر ہلانے کے لیے قرآن میں کئی لفظ جو ہیں وہ استعمال ہوئے ہیں. اور ان میں سے نغدہ, جیسے ہلنے کے لیے, ہلنے کے لیے یا ہلانے کے لیے قرآن میں پانچ لفظ آئے ہیں. حرکا یہ عام لفظ ہے, حرکت, کچھ بھی ہل سکتا ہے, جسم کا حصہ ہل رہا ہے, پتا ہل رہا ہے, کوئی بھی چیز ہل رہی ہے, تو عام ہلنے کے لیے لفظ استعمال ہوتا ہے. حزہ جو ہے یہ درخت کو ہلانا کہ اس کا پھل گر پڑے. بہوزی الی کی بجز ان نخلا, حضرت مریم کے بارے میں آتا ہے کہ اللہ تعالیٰ نے وہی کے ذریعے انہیں یہ پیغام دیا کہ درخت کھجور کے کو آپ ہلائیے تو پکی بھی کھجوریں نیچے گر پڑیں گی. تو حزہ, ہاں دو چشمی جو ہے وہ, اور پھر زے. اسی طرح سانپ کے لاٹھی جب حرکت کر رہی تھی نا, جیسے سانپ ہو, وہاں پہ بھی یہ لفظ آیا ہے تحتزو, کسی چیز کا اس طرح ہلنا یا حرکت کرنا جیسے کسی نے اسے جھٹکا دے دیا ہو یا جھٹک رہا ہو کوئی. ٹہنی کو جھٹکتے ہیں تو پھل گرتا ہے, اب وہ لاٹھی اس طرح سے سانپ بن کر حرکت کر رہی تھی جیسے کوئی اس کو جھٹک رہا ہے. تو آپس میں دونوں باتیں ریزیمبلنس ہے. تیسرا ہے ہشا, ہشا اور حزہ, یہ دونوں جو ہیں یہ ہم معنی لفظ ہیں, لیکن فرق یہ ہے کہ ہشا جو ہے نرم اور ہلکی چیز کو ہلانے کے لیے استعمال ہوتا ہے. پتے جھاڑنا نرم چیز ہے نا, اردو میں آپ بڑے بڑا اس کا استعمال کرتی ہیں. ہشا کا لفظ یاد ہے آپ کو استعمال کرتی ہیں, آپ کہیں گی نہیں نہیں توبہ میری توبہ, کب ہم نے استعمال کیا. آپ کہتی نہیں ہشاش وشاش, کتنا مشکل لفظ ہے, کیسے آپ استعمال کرتی ہیں. ہشاش ایسا آدمی جس کا چہرہ معمولی بات پر کھل جائے, خوش ہو جائے, وہ کتنی خوبصورت بات ہے نا. کچھ لوگ جو ہوتے ہیں ان کو ہنسانے کے لیے بڑی محنت کرنی پڑتی ہے, ہر وقت روٹھے رہتے ہیں, اداس رہتے ہیں, پریشان حال ہوتے ہیں, محفل کے اندر بھی ہیں, پتہ نہیں کہاں گم ہیں, کہاں ڈوبے ہوئے ہیں, ان کو جو ہے نا لانے کے لیے باہر بہت محنت کرنی پڑتی ہے. اور کچھ لوگ ہوتے ہیں بڑے راضی رہتے ہیں اللہ کے فیصلوں پہ اور ہنستے مسکراتے ہوئے. ہشاش بشاش مشہور لفظ ہے قرآن میں. یہ حضرت موسیٰ علیہ السلام نے اس کا استعمال کیا ہے کہ انہوں نے کہا تھا کہ اہوشو بہا, کہ میں یہ جو لاٹھی ہے نا اس سے پتے بھی جھاڑتا ہوں, تو وہاں پہ یہ لفظ آیا تھا. اچھا بہرحال چوتھا لفظ ہے لوا, رسی بٹنا, سانپ کا کنڈلی مارنا. اور پیچھے آپ پڑھ چکی ہیں جب وہ اپنی زبانوں کو جو تھے وہ موڑتے تھے تاکہ وہ اور بدل جائے, لوا لسانہ ہو, ہے نا. اور اب ہم آخری لفظ پر آئے اور وہ ہے ہمارا یہ آیت نمبر 51 سورت بنی اسرائیل میں استعمال ہوا, فسا یون غدونا. اس کا روٹ ہے نون غین دواد, کانپنا, ہلنا, بے قرار ہونا, سر کو تعجب یا مسخرے پن کی وجہ سے یا کپکپی کی وجہ سے مٹکانا، جھٹکا دینا، ہوتا ہے نا کہ آپ کے ساتھ کوئی جب بات کر رہا ہے یا آپ کسی کی بات کو سن رہے ہوتے ہیں تو کیا کرتے ہیں کہ کبھی تو حیرت ہوتی ہے تو تعجب سے سر جو ہے نا اس کو ہلانا شروع کر دیتے ہیں، سر بے قرار ہو کر ہلتا ہے، کبھی ہوتا ہے کہ مذاق کے طور پر سر جو ہے وہ ہلایا جاتا ہے، مسخرہ پن، اور کبھی ہوتا ہے کہ بے چینی کی وجہ سے سر جو ہے وہ بے قرار ہو کر جو ہے وہ ہلتا ہے. تو یہ لفظ سر کو ہلانے کے لیے مشہور ہے، معروف ہے، خاص ہے. نغدا عام ہلا نہیں. پھر آپ دیکھیے کہ آیت نمبر 53 ہے اور اس میں لفظ ہے ینزغو، نون زے غین، نون زے غین، اور اس کے معنی ہے فساد ڈالنا. فساد ڈالنا، یہ لفظ آپ نے پہلے پڑھا تھا. آپ نے پہلے پڑھا تھا کیونکہ آپ نے فساد کی کئی قسمیں پڑھی کہ بعض فساد ہیں نظر آتے ہیں، بعض فساد ہیں جو نظر بھی نہیں آتے ہیں نا. تو مختلف طرح کے فساد کے لیے یہ لفظ استعمال ہوتا ہے. تو لیکن ایک دفعہ اس کو دہرا لیتے ہیں تاکہ پھر سے آپ کو جو ہے پکا ہو جائے، اور آپ کو ویسے اس طرح مزہ بھی بہت آتا ہے نا. فساد کے لیے ایک تو فا سین دال ہے، یہ عام لفظ ہے، اور دوسرا لفظ ہے افا، عین سا الف یا عین الف سا، اور ولا تاغوا فی الارض مفسدین، سورۃ البقرہ آیت 60 میں آپ نے اس کو پڑھا تھا. ذہنی اور فکری بگاڑ کے لیے وہ استعمال کیا جاتا ہے، ظلم اور زیادتی کے لیے بھی استعمال ہوتا ہے. ولا تاغوا فی الارض مفسدین، جیسے کسی کو قتل کرنا اس کے لیے بھی آتا ہے، اور کسی کے ذہن کے اندر بگاڑ پیدا کرنا اس کے لیے بھی آتا ہے. اور فساد کے لیے جو آخری درجہ ہے وہ ہے نزغا. نزغا کے معنی ہوتے ہیں دو چیزوں کے درمیان فساد پیدا کرنا، جھگڑا بھرپا کرنا، فساد پر آمادہ کرنا. جیسے میاں بیوی کے درمیان اگر کوئی لڑائی کروا دے، بگاڑ پیدا کر دے، جھڑپ کروا دے، دشمنی ڈال دے، تو بھی یہ لفظ استعمال ہوتا ہے. دو دوستوں کے درمیان بھی، تو کسی کام کو بگاڑنا، اس میں دخل اندازی کرنا، مداخلت کر کے اس میں فساد پیدا کروا دینا. اور یہ فساد ایک چیز میں بھی ہو سکتا ہے، دو چیزوں میں بھی ہو سکتا ہے، دو سے زیادہ میں بھی ہو سکتا ہے. اصل معنی ہے مداخلت کرنا. ان الشیطان ینزغ بینہم، یہ شیطان ہے جو انسانوں کے درمیان فساد پیدا کرنے کی کوشش کرتا ہے. میں سوچ رہی تھی یہ پہلے کہاں استعمال ہوا ہے، سورۃ یوسف میں آپ نے پڑھا تھا کہ حضرت یوسف علیہ السلام کہتے ہیں کہ ان نزغ الشیطان بینی و بین اخوتی، تو شیطان نے مداخلت کر کے ہمارے درمیان جو ہے وہ فساد پیدا کروا دیا تھا. آیت نمبر 54 سورۃ بنی اسرائیل یہ آپ کو آتی ہے. آیت نمبر 55 اس میں بھی کوئی نیا اور مشکل لفظ جو ہے وہ نہیں ہے. اور 56 جو ہے اس میں ادعو جو ہے یہ بھی آپ کو آتا ہے، دالین و، شابش، دعا کرنا، مانگنا. اور زعمتم جو ہے زے عین میم، یہ بھی آپ پہلے پڑھ چکی ہیں، گمان کرنا، گمان کرنا، خیال کرنا. قرآن میں تین لفظ آئے ہیں، پہلا ہے زن، اور زن کا دائرہ بڑا وسیع ہے، ہر طرح کے خیال، گمان، وہم، اس کے لیے یہ استعمال ہوتا ہے. کبھی وہم ہوتا ہے کسی چیز کا، کبھی گمان ہوتا ہے، کبھی غالب یقین ہوتا ہے، بہرحال زن کا لفظ استعمال ہوتا ہے. دوسرا درجہ ہے زوم کا، زے عین میم، یہ باطل گمان کے لیے استعمال ہوتا ہے، غلط گمان کے لیے لفظ استعمال ہوتا ہے، ایسی بات جو نہ تو یقینی ہو اور نہ ہی درست ہو. قرآن میں یہ لفظ جہاں بھی استعمال ہوا ہے وہاں گمان کرنے والے کی مذمت کی گئی ہے، اس کو پسند نہیں کیا گیا.
और आयत नंबर 56 है, और इसी में आप देखें तो कश्फ का लफ्ज जो है वो इस्तेमाल हुआ है, कश्फ, काफ शीन फा इसका रूप है, और इसके मानी है खोलना, खोलना। अब आप देखें कि खोलने के लिए कुरान में 7 लफ्ज आए हैं और कशफा का 5वां दर्जा है। खोलना, बेनकाब करना, परे हटा देना, एक चीज से दूसरी चीज को हटा देना जिससे पहली चीज नुमाया और जाहिर हो जाए। इंकिशाफ बड़ा मशहूर है, आप क्या करती हैं, आप किसी चीज का इंकिशाफ कर देती हैं, तो जब इंकिशाफ किया तो जो चीज पर्दे में थी वो खुलकर बाहर आ गई, हाँ तो पर्दाफाश हो गया। तो बहरहाल ये आप कुरान में आगे पढ़ेंगी, व कशफत अन सैफ अन साकईहा, व कशफत अन साकईहा, और कपड़ा हटाकर उसने अपनी पिंडलियां जो थी वो खोल दी। पीछे भी आपने ये लफ्ज पढ़ा है, हाँ सूरत नहल में भी ये लफ्ज आपने पढ़ा है। अच्छा, दूसरा हम लफ्ज है यहाँ पर आयत नंबर 56 में तहवीला, हा वो लाम, और ये क्या है, ये हाँ हॉल, हॉल जो है ये लफ्ज इस्तेमाल होता है, और इसी से माहौल, हॉल क्या है कि इर्द गिर्द, और माहौल क्या है कि यानी मा यानी उसके जो चीज जो है वो इर्द गिर्द है। तो हॉल के मानी क्या है, चक्कर में हरकत करना, किसी चीज के इर्द गिर्द को इसका हॉल कहते हैं, और हवला किसी चीज को असली जगह से हटाकर किसी दूसरी जगह रख देना, चीज असल मकाम से हट जाती है लेकिन छुपती नहीं है। बदल देने के लिए भी लफ्ज इस्तेमाल होता है, तहवील फिर होता है, जब बदलने के लिए होता है तो तहवील का लफ्ज इस्तेमाल होता है। ये आप कुरान में बार बार पढ़ेंगी कि मुजरिम कौमों का जो अंजाम है कि फिर अल्लाह क्या करता है कि फिर उनको जो है वो सजा देता है, तहवीला। तो बदलने के लिए कुरान में बदला है पहला दर्जा, दूसरा है हम्मला, तीसरा है गैयरा, चौथा है हर्रफा, पांचवा है नकरा, और छठा है दावला, इसे दूला भी है, दावला भी है, खुशहाली के दिन अदल बदल करना। बहरहाल तो यहाँ पे तहवीला जो है, फिर इसके असल मानी क्या हुए कि किसी चीज को इसे इसके असल मकाम की बजाय दूसरी जगह कर देना, तो किसी चीज के इर्द गिर्द को इसका हॉल कहते हैं। हाँ, किसी चीज को अपनी तहवील में ले लेना, तो अब क्या है कि उसको आपने बदल दिया ना, उसकी जगह से चीज ले ली आपने, आपके पास आ गई लेकिन असल चीज गायब तो नहीं हुई ना, तो बदल दिया आपने, तहवील में ले लिया, बदल दिया। उर्दू में भी इस्तेमाल होता है तहवील में लेना। आयत नंबर 57 है, और इसमें महजूरा का लफ्ज है, इसका रूट है हा जाल रा, और ये लफ्ज जो है ये डरने के लिए इस्तेमाल किया जाता है, डरना। अच्छा, अब आप देखें तो आपने डरने के लिए भी कुरान में 12 लफ्ज जो है वो पढ़े हैं, जिसमें से ज्यादातर आप पढ़ चुके हैं, खाफ, खौफ, खशियत, खुशु, मुत्तकी, इत्तका, रआ, और हजिर। हजिर का छठा दर्जा है, किसी खतरे की चीज से बचना, डरना, चुकन्ना होना, खौफजदा करने वाली चीज से दूर रहना। अच्छा, जो जिस चीज से आप खौफजदा हो रहे हैं वो खतरा यकीनी भी हो सकता है और गुमान भी आपको हो सकता है, लेकिन एहतियातन आप उससे बचने के लिए जो है वो उस खतरे से बचने के लिए आप डरना शुरू कर देते हैं। और खास तौर पर जैसे बिजली का नंगा तार, آپ یہ مثال یاد رکھ سکتی ہیں ہزارہ, اور پیچھے آپ نے پڑھا تھا یجعلون اصابعہم فی آذانہم من الصواعق حذر الموت, سورۃ البقرہ آیت 19 میں آپ یہ لفظ پڑھ چکی ہیں, اور یہاں پہ محذورہ ہے کہ اللہ کا عذاب جو ہے نا وہ ڈرنے کے لائق چیز ہے. آیت نمبر 58 میں مستورہ ہے, یہ آپ کو آتا ہی ہے, سین توئے را لکھی ہوئی چیز کو کہتے ہیں, سترے اس طرح بھی یہ لفظ استعمال کیا جاتا ہے. مبصرتن ہے آیت نمبر 59 میں, یہ لازم اور متعدی دونوں طرح یہ لفظ استعمال ہوتا ہے. اور یہاں پر جو ہے اس کے معنی کیا ہے کہ جیسے کوئی چیز جو بالکل علل اعلان ہے, روشن ہے, نظر آ رہی ہے, ایسی نشانی. تخویفہ یہ خوف سے ہے. اب آپ سے پوچھا جا سکتا ہے نا کہ ایک فیملی کے لفظ یہاں پہ کون کون سے ہیں, پیچھے آپ نے محذورہ پڑھا تو یہاں پہ تخویفہ آ گیا. اور یہ آیت نمبر 57 میں یخافونہ بھی ہے, خوف بھی ہے, تو خوف بھی آ گیا, حذر بھی آ گیا, اور تخویفہ دوبارہ خوف آ گیا, ہے نا. اچھا ہم آ جاتے ہیں آیت نمبر 60 میں. آیت نمبر 60 جو ہے اس میں رویا لفظ استعمال ہوا ہے, اس کا روٹ کیا ہے؟ را حمزہ یا, دیکھنے کے لیے بھی آتا ہے اور جو خواب انسان دیکھتا ہے رویا اس کے لیے بھی یہ لفظ جو ہے وہ استعمال ہوتا ہے. اور شجر, شین جیم را, یہ لفظ جو ہے یہ درخت کے لیے استعمال ہوتا ہے, درخت کے لیے. اور ویسے تو درخت سے مراد کیا ہے کہ ایسے درخت جس کا تنا ہے اور جس کی شاخیں وغیرہ ہیں, لیکن کبھی کبھی یہ لفظ جو ہے یہ ہر اس نباتات کے لیے ہوتا ہے استعمال, بلکہ یہ لفظ ہر اس نباتات کے لیے استعمال ہوتا ہے جس کا تنا ہو, خواہ وہ بلند چلا جائے یا زمین پر پھیل جائے. وہ شجر کا لفظ عام ہے, ہر طرح کے نباتات پر اس کا اطلاق ہوتا ہے, اس کے لیے استعمال ہوتا ہے. شجر کا لفظ جھگڑے کے لیے بھی استعمال ہوتا ہے, جیسے جو ہے وہ درخت کی ٹہنیاں ہوتی ہیں نا جو ایک دوسرے کے اندر گتھم گتھا ہوتی ہیں, ایک دوسرے کے اندر الجھی بھی ہوتی ہیں, جیسے وہ جھگڑا کر رہی ہیں, ہوا چلتی ہے وہ ہلتی ہیں تو ایک دوسرے کو لگتی ہیں نا, تو جھگڑے میں بھی تو یہی ہوتا ہے نا کہ آپ اپنے جملے دوسرے پر مارتے ہیں, آپ بار بار ایک بات کو کرتے ہیں. یہاں پہ ملعونہ کا لفظ ہے اس کے بعد لام عین نون, اس کا مطلب ہے کسی کو لعنت کرنا یا پھر کسی کو رحمت سے محروم کرنا. اور آیت نمبر 60 جو ہے اس کا آخری لفظ کبیرن ہے, کاف با را, یہ آپ سب کو آتا ہی ہے.